नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेस बैठकमा सभापति देउवाको कड़ा आलोचना, पार्टी सञ्चालनमा देउवा असफल भएको आरोप।
ईयूद्वारा चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन अस्वीकार, प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दावी।
नुवाकोटको तुप्चेश्वर एकका वडा अध्यक्षलाई 37 वर्षको जेल सजाय, गाउँका युवतीलाई भारतमा लगेर बेचेकोमा अदालतद्वारा दोषी ठहर।
फ्रान्सको ट्रेप सहर स्थित एक सुपर मार्केटमा बन्दुकधारीको आक्रमण, 2 जनाको ज्यान गयो, केही घाइते, आक्रमणमा आईएसको संलग्नता।
र एसिया कप छनौट फुटबलमा यमनसँग खेल्न लागेको नेपाली टोलीको विदाई, मलेसियासँगको मैत्रीपूर्ण खेल रद्द।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कड़ा आलोचना गरेको छ। संस्थापन पक्षसँग चुनावमा बेहोरेको हारको हिसाब माग्ने रणनीतिका साथ बैठकमा सहभागी भएका पौडेल पक्षका नेताहरूले देउवा पार्टी सञ्चालनमा असफल भएको आरोप समेत लगाएका छन्। कांग्रेस नेता प्रकाशमान सिंहले लिखित प्रस्ताव पेश गर्दै देउवाको चर्को आलोचना गर्नुभयो। देउवा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको वैचारिक धरातलबाट विचलित भएको आरोप नेता सिंहले लगाउनुभयो। आफ्नो सैद्धान्तिक धारमा नहिँडेर वामपन्थीसित मिल्न गई देउवाले गम्भीर गल्ती गरेको आरोप लगाउँदै सिंहले यसैका कारण कांग्रेस पराजित भएको बताउनुभयो। माओवादी केन्द्रसँग सत्ता बाँडफाँड सम्झौता र चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउन पार्टी सभापतिले खेलेको भूमिका चरम राजनीतिक विचलन र सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्ठा भएको सिंहले आफ्नो लिखित आरोप पत्रमा उल्लेख गर्नुभएको छ। पार्टी सभापतिले सूझबूझ देखाउन नसकेका कारण चुनावमा पराजय बेहोर्नु परेको नेता सिंहको आरोप छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु र प्रचण्डलाई प्रधानमन्त्री बनाएकै कारण पार्टीले चुनावमा हार बेहोरेको सिंहको दावी छ। यस्तै बैठकमा नेता कृष्ण सिटौलाले महाधिवेशन बोलाउन माग गर्नुभएको छ। नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामन्तवादी व्यवहारका कारण कांग्रेस हारेको उहाँको निष्कर्ष छ। बैठकमा नेताहरूले बोली नसकेका कारण भोलि फेरि बैठक बस्नेछ। चुनाव लगत्तै चुनावी समीक्षा गर्न बैठक बोलाउनु पर्ने भन्दै युवा नेताहरूले दबाव दिए पनि कांग्रेस केन्द्रीय समितिमा बल्ल आजदेखि चुनावी समीक्षा शुरू भएको हो।
युरोपियन युनियन ईयूको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदनलाई सच्याउन अस्वीकार गरेको छ। नेपालमा भएका चुनावको पर्यवेक्षण सम्बन्धी प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दावी गर्दै ईयूले प्रतिवेदन सच्याउन अस्वीकार गरेको हो। ईयूका पर्यवेक्षण मिशनले गएको सोमबार चुनावमा गरिएको आरक्षण सुविधा, निर्वाचन आयोगको काम कार्यवाही, आचार संहिता लगायतमा खोट देखाउँदै सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनमा ईयूले समानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्यलाई आरक्षण सीट दिन नहुने भनेको थियो। ईयूको यो प्रतिवेदनको सर्वत्र आलोचना भएपछि सरकारले ईयूलाई आफ्नो प्रतिवेदन सच्याउन आग्रह गरेको छ। निर्वाचन आयोगले पनि ईयूको चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन बुझ्न अस्वीकार गरेको छ। तर ईयूले आज पत्रकार सम्मेलन गरेर चुनाव पर्यवेक्षण सम्बन्धी मिशनले आफ्नो प्रतिवेदन पूर्णतया अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारिएको दावी गरेको छ। मिशनले प्रतिवेदन तयार गर्दा आफ्ना शर्तहरू पूर्ण रूपमा पालना गरेको जनाएको छ। साथै प्रमुख पर्यवेक्षकका रूपमा नेपालका अधिकारीहरूसँग भएको सम्झौताको आधारमा नै प्रतिवेदन तयार पारिएको मिशनले निकालेको विज्ञप्तिमा उल्लेख छ। मिशनले नेपालको कानूनी सीमाहरूका बारेमा निर्णय गर्ने अधिकार स्वयं नेपाल र नेपालीकै हितमा रहेको उल्लेख गर्दै प्रतिवेदनमा उल्लेख गरिएका सुझावहरूलाई नेपाली पक्षले नै पुनर्विचार गर्नुपर्ने पनि जनाएको छ।
मानव बेचबिखनको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत नुवाकोटले दुप्चेश्वर गाउँपालिका एकका वडा अध्यक्ष सुनबहादुर तामाङलाई 37.5 वर्ष जेल सजाय सुनाएको छ। अदालतले घ्याङफेदीका तामाङ विरूद्ध 2,50,000 रूपियाँ जरिवाना पनि सुनाएको छ। सुनबहादुरले भारतका 4 ठाउँमा वेश्यालय खोलेको र गाउँका केटीलाई लगेर त्यहाँ वेश्यावृत्तिमा लगाएको पाइएको थियो। जिल्ला न्यायाधीश लोकजङ शाहको एकल इजलासले वडाध्यक्ष तामाङसहित उनका सहयोगी 3 जनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो। अदालतले तामाङका साथीहरू सुकमान लामालाई 32 वर्ष 3 महिना 23 दिन र टीकाराम तामाङलाई 30 वर्ष कैदसहित 2,50,000 रूपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेष्ठदार महिमान सिंह विष्टले जानकारी दिनुभयो। यो मुद्दामा आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङ भने फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अदालतमा मानव बेचबिखनको मुद्दा विचाराधीन रहेकै बेला सुनबहादुर तामाङलाई नेपाली काँग्रेसले दुप्चेश्वर गाउँपालिका वडा नम्बर 1 को वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो र पोहोरको चुनाव उनले जितेका पनि थिए। उनले 2053 सालदेखि नै युवतीलाई बेच्ने गरेको पाइएको छ। सुनबहादुरका छोरा रमेश तामाङ पनि केटी बेचेको मुद्दामा नुवाकोट कारागारमा जेल सजाय भोगिरहेका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। काठमाडौँबाट सिन्धुपाल्चोकका लागि छुटेको 23X4325 नम्बरको बस मेलम्ची नगरपालिका 12 तामाखानीमा दुर्घटना भएको हो। दुर्घटनामा मेलम्ची 10 का चन्द्रबहादुर देउजा, खुमराज अधिकारी र ठुलीकान्छी भन्ने तुलसा पराजुलीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको काठमाडौँको नेपाल मेडिकल कलेज र मेलम्चीको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर 1 बाङ्गे सिमलमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ। दैलेखबाट सुर्खेतका लागि छुटेको मोटरसाइकलमा रहेका विन्द्र सैनी नगरपालिका दैलेखका 35 वर्षका गगन अखालीको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा रूपनी गाउँपालिका वडा नम्बर 6 तेह्रहौताका सम्मु प्रसाद खङ्को पनि ज्यान गएको छ।
सिराहाको लाहान नगरपालिका 6 दुर्गा मन्दिर नजिकै भएको बम विस्फोटमा परि 8 जना घाइते भएका छन्। लाहान मजारको मुख्य भागमा रहेको सुनसादी पसलहरू भएको ठाउँमा बम विस्फोट हुँदा बजारमा किनमेलका लागि आएका 8 जना घाइते भएका हुन्। घाइतेको लाहानस्थित सप्तऋषि अस्पतालमा र रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ। बम विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरी शिक्षक गणेश चन्द्र ठकुरीले जानकारी दिनुभयो।
ताप्लेजुङको फुङलिङ नगरपालिका 2 स्थित होटल इको भ्यू पोइन्टमा आज बिहान भएको आगलागीबाट 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। आगलागीका कारण भवनको छतमा रहेको भोजनालय पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। भोजनालयमा रहेका खाद्यान्न र पेय पदार्थ, भान्साका सामग्री, फर्निचर लगायत वस्तु जलेर नष्ट भएका थिए। बिहान विद्युत चुहिएर आगो सल्किएको होटल सञ्चालकले बताएका छन्।
यस्तै सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका 5 खालिङ गाउँका भुवान सिंह राईको 3 तले घरमा आगलागी 15,30,000 बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार राईको 4 वर्षीय छोरा भुएस राईले लाइटर चलाउने क्रममा आज दिउँसो आगो सल्किएको हो। आगोले घर जलेपछि राईको परिवारको बिचल्ली भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा भएका घटना गम्भीर भएको बताउनु भएको छ। नेपाल बार एसोसिएशनको आयोजनामा आजदेखि बाँकेको नेपालगंजमा शुरू भएको 14 अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ़ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुनेमा जोड़ दिनुभयो। न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै राष्ट्रपति भण्डारीले संविधान र कानूनको व्याख्यामा एकरूपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा पनि जोड़ दिनुभयो।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मानवाधिकार कर्मी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवाधिकार सम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति निकालेर प्याकुरेललाई विज्ञ पदमा नियुक्त गरेको जनाएको हो। प्याकुरेल यसअघि मानवाधिकार आयोगका सदस्य हुनुहुन्थ्यो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ। क्षेत्रीय रूपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोल्न थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो। संघीय संरचना अनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेश स्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो। उहाँका अनुसार प्रदेश नम्बर एकको इटहरी, प्रदेश नम्बर दुईको बर्दिवास, प्रदेश नम्बर तीनको हेटौँडा, प्रदेश नम्बर चारको पोखरा, प्रदेश नम्बर पाँचको बुटौल र कोहल कर्णाली, प्रदेशको सुर्खेत र प्रदेश नम्बर सातको महेन्द्रनगर, धनगढ़ी वा दिपायलमा कार्यालय राख्ने तयारी भइरहेको छ।
भूमि सुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्। चाङ्गुनारायण नगरपालिका आठ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग 10,000 रूपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आईडीको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
हेटौँडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेस बैठकमा सभापति देउबाको कड़ा आलोचना, पार्टी सञ्चालनमा देउबा असफल भएको आरोप, ईयूद्वारा चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन अस्वीकार, नुवाकोटको दुप्चेश्वर एकका वडाध्यक्षलाई 37 वर्षको जेल सजाय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, शिक्षा, स्वास्थ्य, कृषि, महिला बालबालिका जस्ता जिल्ला सदरमुकाममा रहेका कार्यालयहरूबाट लिँदै आएका सेवा स्थानीय तहबाटै लिन सकिन्छ। यसअघि जिल्लाबाट प्राप्त गरेका सबै सेवाहरू स्थानीय तहमा विषयगत शाखाबाट दिनुपर्ने हो, तर त्यसै अनुसारको संरचना र कर्मचारी पुग्न नसक्दा सेवा प्रभावकारी हुन सकेको छैन। मदन पौड्यालको रिपोर्ट।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका आठका शम्भु प्रसाद आचार्यलाई बसाईसराईको कागजपत्र मिलाउनु पर्नेछ, तर धेरै पटक नगरपालिका पुग्दा पनि काम हुन सकेको छैन।
यो बसाईसराई दर्ता गरे उ बेलामा अहिले मेटिएर नदेखिसम्म भइसकेछ, त्यो भएर उसलाई भएन भनेर यहाँ टोकना आएर फर्के। अब यो त के भन्नु, मान्छेले खोजे अनुसार टक्क टक्क हुनु पर्यो नि त, हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन, त्यो लगाइदिनु पर्यो।
ओडा तहमै नागरिकका सिफारिशदेखि अरू धेरै काम हुन्छन्, अनि 753 स्थानीय तह अधिकार सम्पन्न हुँदाहुँदै पनि सेवा प्रवाह गर्न अलमलमा छन्। संविधानमा व्यवस्था भएका विषयगत सेवाहरू पनि स्थानीय तहबाट हुन सकिरहेको छैन। जिल्ला केन्द्रित विषयगत कार्यालय समायोजन भएका स्थानीय तहबाट पनि सेवा सहज रूपमा प्रदान गर्न सकिएको छैन भन्नुहुन्छ नुवाकोटको विदुर नगरपालिकाकी उपमेयर गीता दाहाल।
विषयगत सेवाको हिसाबले अहिले शिक्षा र स्वास्थ्यको कृषिको चाहिँ एक एकजना कर्मचारी यहाँ आउनु भएको छ एउटा सहजीकरणको हिसाबले, तर जो जेन तेन त्यही भएकै कर्मचारीबाट बिहान पनि अलि चाँडै र बेलुका पनि ढिलोसम्म काम गर्न लगाएर भने काम सञ्चालन गरिरहेका छौँ।
विषयगत शाखा कार्यालय पुगेका केही स्थानीय तहमा पनि कर्मचारी बस्ने र फाइल राख्न सक्ने ठाउँसम्म छैन। स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन, प्राथमिक तहको स्वास्थ्य केन्द्र र अस्पताल, ग्रामीण सड़क, कृषि सड़क, सिंचाइ लगायतका आयोजना आफै सञ्चालन र व्यवस्थापन गर्नेसम्मका अधिकार छन्। विषयगत सेवाबारे मन्त्रालय तहसम्मै कुरा पुगेको छ। काठमाडौँको किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का:
कस्तो छ भने विषयगत कार्यालयहरू चाहिँ अब स्वास्थ्य, शिक्षा, जुन सामाजिक विकास शाखा लगायतका छन्, कृषि, पशु सबै स्थानीय तहमा वन चाहिँ जान मानेका छैनन् है फेरि। र त्यसको स्थानीय तहको अब यो मन्त्रालयमा पनि अस्ति अस्ति हामी थियौँ, उहाँहरूले मन्त्रालय जाँदा यो तय हुँदैछ है, लगभग 5-7 दिनमा चाहिँ यो कुन कुन शाखा रहने भन्ने गरी निर्गोल हुन्छ भन्नुभएको छ।
जिल्लाबाट हुँदै आएका सेवा स्थानीय तहले दिएपछि अहिलेका विषयगत कार्यालय रहन्छन् वा रहँदैनन् भन्ने अन्यल पनि अझै मेटिएको छैन। केही कार्यालय रहे पनि अरू कार्यालयको खारेजीसँगै पूर्वाधार र कर्मचारी व्यवस्थापन सम्बन्धी समस्या चाँडै समाधान हुने दावी गर्नुहुन्छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलिया:
स्थानीय तहमा जिल्ला स्तरका धेरै जसो कार्यालयहरू जो स्थानीय तहमा स्वाभाविक रूपले कार्य जिम्मेवारी हस्तान्तरण भएको छ तिनीहरूको जनशक्ति स्रोत साधन सबै हस्तान्तरण गरेर त्यसलाई खारेजको प्रक्रिया वा गाभ्ने प्रक्रियातिर हामी लान्छौँ। यसो गर्दा यो पीड़ाबाट अलिकति छिटै मुक्ति पाउन सकिन्छ।
संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ अनि जिल्लालाई समन्वयात्मक भूमिका दिएको छ। नागरिकलाई आफ्नै गाउँटोलबाट सेवा दिन विषयगत कार्यालय र कर्मचारी छिट्टै स्थानीय तहमा पठाएर आवश्यक व्यवस्थापन गर्न ढिलो भइसकेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। जिल्ला अस्पताल लमजुङमा बजेट नहुँदा सुत्केरीले पाउने न्यानो झोला कार्यक्रम स्थगित भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत 4 महिनादेखि यो कार्यक्रम स्थगित भएको हो। कार्यक्रम स्थगित भएपछि लमजुङका सुत्केरी र नवजात शिशु प्रभावित भएका छन्। कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनवाई नभएको अस्पतालले जनाएको छ। स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या बढ़िरहेका बेला सरकारले दिँदै आएको सहयोग स्थगित हुनु दुर्भाग्य भएको अस्पतालका प्रशासकीय प्रमुख हिरुराज देवकोटाले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी अभाव भएको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र सहायक कम्प्यूटर अपरेटरले दैनिक सेवा सम्पादन गर्दै आएका छन्। कार्यालयमा नागरिकता, प्रशासन, लेखा र कम्प्यूटर तथा मुद्दा शाखामा लामो समयदेखि कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगीले दैनिक कामकाजमा सहयोग गर्दै आएका छन्।
काठमाडौँ उपत्यकाका 3 ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र अर्थात लाइसेन्स वितरणका लागि अब निशुल्क ट्रायल सेवा शुरू गरेका छन्। सर्वोच्च अदालतले निशुल्क ट्रायल सेवा दिन आदेश दिएपछि उपत्यकाका 3 कार्यालयले आजदेखि निशुल्क ट्रायल सेवा शुरू गरेका यातायात व्यवस्था विभागले जनाएको छ। काठमाडौँको सुकेधारा, ठूलो भर्याङ र भक्तपुरको सल्लाहघारीमा रहेका कार्यालयमा निशुल्क ट्रायल लिने व्यवस्था मिलाइएको विभागका प्रवक्ता तुलसीराम अरियालले जानकारी दिनुभयो।
26 वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलमा आजदेखि नियमित हवाई सेवा शुरू भएको छ। 2048 सालमा पोखरा बागलुङ राजमार्ग खुलेसँगै बन्द विमानस्थल सञ्चालन भएपछि धौलागिरीका बासिन्दामा खुशी छाएको छ। तारा एयरको 9N80 जहाजमा 15 जना यात्रुसहित चालक दलका 3 सदस्य आज दिउँसो बलेवा एयरपोर्ट अवतरण भएका थिए।
रुकुममा 8 वर्षमा 6 किलोमिटर लामो सड़कको निर्माण पूरा भएको छ। 2066 सालमा निर्माण थालिएको बालुवा डालीवाङ सड़क खण्डको काम 2074 सालमा आएर बल्ल सकिएको हो। सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु बुढामगरले बजेट अभावका कारण समयमै सड़क निर्माण गर्न नसकेको बताउनुभयो।
चितवनको कालिका नगरपालिका 9 कोलारमा रहेको चुनडुङ्गा खानी बन्द गर्न स्थानीय बासिन्दाले दवाब दिएका छन्। खानेपानी सिंचाईका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढ़ी धरापमा पर्ने भन्दै स्थानीय बासिन्दाले खानी बन्द गर्न दवाब दिएका हुन्। कालिका नगरपालिका 9 का वड़ाध्यक्ष हिमबहादुर छेत्रीले चुनडुङ्गा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीय बासिन्दाले विरोध जनाएको बताउनुभयो।
अर्घाखाँचीमा पानीका मुहान जोगाउन 10 घर 1 पोखरी अभियान शुरू भएको छ। संरक्षणको अभावमा पोखरी सुक्न थालेपछि 10 घर बराबर 1 पोखरी निर्माण र संरक्षण गर्ने अभियान शुरू गरिएको अभियानकर्मी कृष्णप्रसाद भूषालले बताउनुभयो। भूषालका अनुसार अहिले सन्धिखर्क नगरपालिकामा पोखरी बनाउने काम धमाधम भइरहेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who understands it's personal? We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MeroJob.com today.
Chasma banaune talimko lagi bharna khulyo.
PTVT bata samandan prapta Homely Nepal Trading Company pralima 3 mahine sipmulak talim Junior Optical Dispenser ma simit kota bhayekole samayamai samparka garnu hola. Yogyata kamtima 10 kakshya pass.
Talim pashchat utkrishta prashikshyarthilai rozgarko samet byavastha cha. तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू,
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने, विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 01-42-23-842,
मोबाइल 98-5-11-38-897, 98-5-10-39-292।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अस्ताउँदो सूर्यलाई अर्घ दिई चैती छठ मनाइएको छ। मिथिलाञ्चलका व्रतालुहरूले बेलुकी नजिकैको ताल तलैया, पोखरी तथा नजिक रहेको जलाशयलाई श्रृंगारेर धार्मिक विधिपूर्वक छठ पर्व मनाउने गर्छन्। कार्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैतमा पनि श्रद्धालुले घर घरमा पकाएको मिष्ठान्न, ठेकुवा, भुसुवा, उखु, फलफूल लगायतका पूजा सामग्री सहित बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। व्रतालुहरूले जलाशयमा अर्पण गरिएको फूल प्रसाद पुनः भोलि उदाउँदो सूर्यलाई अर्घ दिई विधिपूर्वक छठ पर्व समापन गर्छन्।
विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी आजदेखि काठमाडौँमा शुरू भएको छ। 3 दिने सम्मेलनमा नेपाल, भारत, चीन, अफगानिस्तान, अमेरिका लगायतका देशका सहभागी छन्। सम्मेलनमा पर्वतीय पर्यटनको चुनौती, व्यावसायिक सम्भावना र आगामी रणनीतिबारे छलफल हुने आयोजकले जनाएको छ। झण्डै 3,000 सर्वसाधारणले सम्मेलनको अवलोकन गर्ने अनुमान गरिएको छ।
तेह्रथुमको लालीगुराँस र संखुवा सभाको धर्मदेवी नगरपालिका बीचको सीमा विवाद चुलिएको छ। विवादले पर्यटकीय क्षेत्र तिन्जुरे डाँडामा निर्माण भइरहेको भ्यू टावर निर्माण रोकिएको छ। पर्यटन मन्त्रालयको सहयोगमा सीमा क्षेत्रमा 1,72,00,000 रूपियाँ लागतमा निर्माण भइरहेको 4 तल्लेको भ्यू टावर धर्मदेवी नगरपालिकाका बासिन्दाले आफ्नो क्षेत्रमा पर्ने भन्दै रोकेका हुन्।
धादिङ बेनीघाट रोराङ गाउँपालिका 2 विद्यालय सञ्चालनका लागि मौरी पालन शुरू भएको छ। रावल डाँडा आधारभूत विद्यालय सञ्चालनका लागि पैसा नभएपछि मौरी पालन शुरू गरिएको हो। सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि शिक्षकलाई तलब कुहाउन मौरी पालन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
युरोपेली युनियन ईयूले चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन अस्वीकार गरेको खबर उज्यालो अनलाइनमा पढेर रविन्द्र कुँवर लेख्नुहुन्छ, अब त हामी नेपाली हौं र हाम्रो नेपाल हो भन्न पनि नसकिएला जस्तो लाग्यो। जब हामी चाहिए भन्दा बढी अरूको भर अनि विश्वास गर्छौं त्यसले जटिल मोड लिन थाल्छ। नेपाल त विदेशी चलखेलका लागि खुल्ला मैदान जस्तै भएको हो त सरकार।
यसै प्रसंगमा सुजल ढुंगेल हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, चाहिने भन्दा बढी मान सम्मान दिएपछिको नतिजा हो यो। यसलाई अचम्म मान्नुको कुनै अर्थ छैन, बरु देशको भविष्य के हुँदैछ भन्ने कुरा छिट्टै सोच्न आवश्यक छ।
नुवाकोट दुप्चेश्वर एकका वडाध्यक्ष मानव बीचबिखनमा संलग्न रहेको समाचार उज्यालो अनलाइनमा पढेर गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, वडाध्यक्षले वडावासीको हक हित र विकासप्रति समर्पित हुनुपर्छ। तर नुवाकोटका वडाध्यक्षले मानव बीचबिखनमा संलग्न रहेर समस्त जनप्रतिनिधिको बदनाम गरेका छन्। उनलाई 37 वर्षको जेल हुनु पनि थोरै भयो।
तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिका बीचको सीमा विवाद चुलिएको छ। यसै प्रसंगमा कामन सिंह पाखरिन ट्वीटरमा लेख्नुहुन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेको यही भएर होला। सीमा हद नागेर कृत्य गरी सड़कको जग्गा व्यक्तिको नाममा पास गरिदिने दोषीलाई खोजेर कार्यवाही गर्नै पर्छ।
अनि मनाङ र थ्री स्टार क्लबले खेलाड़ी रिलीज गर्न नमान्दा नेपाल र मलेसियाको मैत्रीपूर्ण खेल रद्द भएको समाचार उज्यालो अनलाइनमा पढेर राम आचार्य लेख्नुहुन्छ, राष्ट्रिय खेलमा समेत आफ्ना खेलाड़ी उपलब्ध नगराउने क्लबलाई तत्काल खारेज गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाउनुपर्छ। नेपाली खेलकुदको व्यथिति अन्त्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र मोहन पौड्याल। अब विदेशका खबर। दक्षिण पश्चिमी फ्रान्सको ट्रेभ शहरस्थित एक सुपरमार्केटमा बन्दुकधारीले आक्रमण गरी दुईजनाको हत्या गरेका छन्। अरू केही घाइते भएको बीबीसीले जनाएको छ। ती बन्दुकधारीले सुपरमार्केटमा रहेका व्यक्तिलाई बन्दक बनाई गोली चलाएका थिए। बन्दुकधारीले आफूलाई लडाकू संगठन आईएसको सदस्य रहेको बताएको अधिकारीहरूले बताएका छन्। यसैबीच प्रहरीको जवाफी कार्यवाहीमा ती बन्दुकधारी मारिएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आयोजक मदन भण्डारी स्पोर्ट्स क्लबले रूपन्देहीमा आजदेखि शुरू भएको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। भुटोलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा मदन भण्डारीले आज सुदूरपश्चिम 11 5-1 फराकिलो अन्तरले हराएको हो। प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लब सहित 10 टीम सहभागी रहेको आयोजक मदन भण्डारी स्पोर्ट्स एकाडेमी 5 प्रदेश कमिटीले जनाएको छ। प्रतियोगिताको विजेताले 15,00,000 रूपियाँ र उपविजेताले 7,50,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको आजै राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको हो।
मलेसियासँग तय भएको मैत्रीपूर्ण फुटबल रद्द भएको छ। चैत 18 मलेसियाको क्वालालम्पुरमा हुने भनिएको नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण खेल रद्द भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। रूपन्देहीमा आजदेखि शुरू भएको मदन भण्डारी गोल्ड कप फुटबलका कारण थ्री स्टार र मनाङ मर्स्याङदे क्लबले खेलाड़ी रिलीज गर्न नमानेपछि नेपालको मैत्रीपूर्ण फुटबल प्रभावित भएको हो। नेपालले कतारको दोहामा यमनसँग एशिया कप खेलेर मलेसिया भ्रमण गर्ने तय भएको थियो। थ्री स्टार र मनाङले एशिया कप छनौट फुटबल अन्तर्गत यमनसँगको खेलका लागि खेलाड़ीलाई फुक्का गरे पनि मलेसियासँगको खेलका लागि भने फुक्का गरेनन्। पर्सि आइतबार कतारको दोहा जाने टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज नै विदाई गरेको छ। यसअघि नै एशिया कपमा पुग्ने सम्भावना सकिसकेको नेपालले छनौटको अन्तिम खेल यमन विरूद्ध कतारको दोहामा खेल्न लागेको हो। नेपाल र यमन बीचको खेल मंगलबार हुनेछ। फिलिपिन्स, यमन र ताजकस्तान सहित समूह एफमा रहेको नेपाल 2 अंकसहित तालिकाको पुछारमा छ। 5 खेलमध्ये 2 खेल बराबरी गरेको नेपालले अरू 3 खेल भने हारेको छ।
र मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा जापान र मालीले 1-1 बराबरी खेलेका छन्। आज राति हुने मैत्रीपूर्ण फुटबलमा ब्राजिलले रसियासँग खेल्दैछ। यस्तै टर्की र आयरल्याण्ड, अर्जेन्टिना र इटली, जर्मनी र स्पेन, नेदरल्याण्ड र इंग्ल्याण्ड, स्कटल्याण्ड र कोस्टारिका तथा अजरबैजान र बेलारूस बीच पनि आज राति मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेस बैठकमा सभापति देउवाको कड़ा आलोचना, पार्टी सञ्चालनमा देउवा असफल भएको आरोप,
युद्वारा चुनाव पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन अस्वीकार, प्रतिवेदन अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको ईयूको दावी,
नुवाकोटको दुप्चेश्वर एकका वडाध्यक्षलाई 37 वर्षको जेल सजाय, गाउँका युवतीलाई भारतमा लगेर बेचेकोमा अदालतद्वारा दोषी ठहर,
फ्रान्सको ट्रेप शहर स्थित एक सुपर मार्केटमा बन्दुकधारीको आक्रमण, दुईजनाको ज्यान गयो, केही घाइते, बन्दुकधारी प्रहरी कार्यवाहीमा मारिए,
र एसिया कप छनौट फुटबलमा यमनसँग खेल्न लागेको नेपाली टोलीको विदाई, मलेसियासँगको मैत्रीपूर्ण खेल रद्द।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।